म यहाँ पृथ्वीमा के को लागि छु? जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ त्यसको पतन हुनेछ, तर धर्मी चाहिँ हरियो पात झैँ मौलाउनेछ। हितोपदेश 11:28 पद। तर त्यो मानिस धन्यको हो जसले परमप्रभुमा भरोसा राख्दछ। त्यो पानीको किनारमा रोपेको रुख जस्तो हुनेछ जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खडेरीको समयमा त्यसलाई कुनै चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिल्यै चुक्दैन। यर्मिया 17:7-8 पद। 1. यो सबै परमेश्वरसँगै सुरु हुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्यका थोकहरू। सबै थोक उहाँद्वारै र उहाँको निम्ति सृजिएका हुन्। कलस्सी 1:16। तपाईँले परमेश्वर हुनुहुन्छ भनी नमानुजेल जीवनको उद्देश्यको प्रश्न अर्थहीन हुन्छ। बर्टेन रसेल 1 नास्तिक। यो तपाईँको विषयमा होइन, तपाईँको जीवनको उद्देश्य तपाईँको आफ्नो व्यक्तिगत परिपूर्णता भनेको तपाईँको शान्ति वा तपाईँले आनन्द भन्दा पनि धेरै ठूलो कुरा हो। यो तपाईँको परिवार, पेसा, व्यवसाय वा तपाईँका अति महत्वाकांक्षी सपनाहरू र अभिलाषाहरू भन्दा पनि धेरै ठूलो हो। यस ग्रहमा आफू राखिनुको कारण तपाईँ जान्न चाहनुहुन्छ भने तपाईँले परमेश्वरबाटै प्रारम्भ सुरु गर्नुपर्दछ। तपाईँ उहाँकै अभिप्रायबाट, उहाँकै अभिप्रायको निम्ति जन्मनु भएको थियो। जीवनको उद्देश्यको खोजले मानिसहरूलाई हजारौं वर्षदेखि जिल्ल पारेको छ। त्यसको कारण हो हामी गलत प्रारम्भिक स्थानबाट अर्थात् आफैबाट सुरु गर्छौं। म के हुन चाहन्छु? मैले मेरो जीवनसँग कस्तो व्यवहार गर्नुपर्दछ? मेरा लक्ष्यहरू, मेरा अभिलाषाहरू, मेरो भविष्यको निम्ति मेरा सपनाहरू के हुन्, जस्ता आत्मकेन्द्रित प्रश्नहरू हामी सोध्छौं। तर आफैमाथि एकाग्र हुनुले हाम्रो जीवनको उद्देश्य कहिल्यै प्रकट गर्ने छैन। बाइबल भन्छ, जीवितहरू सबैका प्राण, सबै मानिस जातिका आत्मा परमेश्वरकै हातमा छ। धेरै लोकप्रिय पुस्तकहरू, सिनेमाहरू, गोष्ठीहरू तपाईँलाई जे भन्छन् त्यस विपरीत तपाईँ आफैभित्र खोजी गरेर आफ्नो जीवनको अर्थ पत्ता लगाउनु हुने छैन। तपाईँले त्यसको प्रयास सायद पहिलेबाटै गरिसक्नु भएको छ। तपाईँले आफूलाई सृजनु भएको थिएन, यसैले के को निम्ति तपाईँ सृजना गरिरहनु भएको थियो? सो तपाईँले आफूलाई बताउन सक्ने कुनै उपाय छैन। तपाईँले पहिले कहिल्यै नदेख्नु भएको एउटा आविष्कार मैले तपाईँलाई सुम्पे भने तपाईँ त्यसको उद्देश्य बुझ्नुहुन्न। फेरि आविष्कार आफै त्यो कुरो तपाईँलाई भन्न सक्षम हुने छैन। सृष्टिकर्ता वा मालिकको पुस्तिकाले मात्र त्यसको उद्देश्य प्रकट गर्न सक्छ। आफैमा केन्द्रित हुनुले हाम्रा जीवनका उद्देश्य प्रकट गर्दैन। म एकपल्ट पहाडहरूमा हराए, शिविरमा पुग्ने सही मार्ग सोध्न म एक ठाउँमा रोकिँदा मैले यस्तो जवाफ पाएँ, तपाईँ यहाँबाट त्यहाँ पुग्न सक्नुहुन्न, तपाईँले पहाडको अर्को पट्टीबाट सुरु गर्नुपर्दछ। त्यसरी नै आफैमाथि ध्यान केन्द्रित गर्न सुरु गरेर तपाईँ आफ्नो जीवनको लक्ष्यमा पुग्न सक्नुहुन्न। तपाईँले परमेश्वर आफ्ना सृष्टिकर्ताबाटै सुरु गर्नुपर्दछ। तपाईँ हुनुहोस् भनी परमेश्वरले इच्छा गर्नुभएको कारणले मात्र तपाईँको अस्तित्व छ। तपाईँ परमेश्वरद्वारा र परमेश्वरकै निम्ति रचना गरिरहनु भएको थियो र तपाईँले यो तथ्य आत्मसात नगरुन्जेल जीवनको कहिल्यै अर्थ हुने छैन। परमेश्वरमा मात्रै हामी हाम्रो उत्पत्ति, हाम्रो पहिचान, हाम्रो अर्थ, हाम्रो उद्देश्य, हाम्रो महत्व र हाम्रो नियति पत्ता लगाउँछौं। हरेक अर्को बाटोले अन्त्यमा मृत्युमै डोहोर्याउँछ। धेरै मानिसहरू तिनका आआफ्नै आत्मप्रस्तुतिकरणमा परमेश्वरको प्रयोग गर्ने चेष्टा गर्छन्, तर त्यो प्रकृतिको उल्टो हो र त्यसमा निश्चित विफलता हुन्छ। तपाईँ परमेश्वरकै निम्ति सृष्टि गरिरहनु भएको थियो, त्यसको उल्टो होइन। यसैले जीवन भनेको उहाँका अभिप्रायहरूको निम्ति परमेश्वरले तपाईँलाई उहाँका उद्देश्यको लागि प्रयोग गर्न दिनु हो, न कि तपाईँका आफ्ना अभिप्रायको निम्ति तपाईँले उहाँलाई प्रयोग गर्नु हो। बाइबलले भन्छ, किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। मैले मेरो जीवनको उद्देश्य पत्ता लगाउनको निम्ति विविध उपायहरूको सङ्केत गर्ने धेरै पुस्तकहरू पढेको छु। ती सबैलाई आत्मसहायक पुस्तकहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ, किनकि तिनीहरू आत्मकेन्द्रित दृष्टिकोणबाट विषय प्रवेश गर्दछन्। आत्मसहायक पुस्तकहरू ख्रिस्टियन समेतले तपाईँको जीवनको उद्देश्य पत्ता लगाउन सामान्यतया उही अघिबाटै बताउन सकिने चरणहरू प्रस्तुत गर्छन्। आफ्ना सपनाहरूका बारेमा विचार गर्नुहोस्। आफ्ना मूल्य मान्यताहरू स्पष्ट पार्नुहोस्। केही लक्ष्यहरू निर्धारित गर्नुहोस्। के गर्न तपाईँ सिपालु हुनुहुन्छ सोमाथि विचार गर्नुहोस्। उच्च लक्ष्य राख्नुहोस्। यसमा लागिरहनुहोस्। अनुशासित हुनुहोस्। आफ्ना लक्ष्यहरू आफूले हासिल गर्न सक्ने तपाईँ विश्वास गर्नुहोस्। यसमा अरूहरूलाई पनि सहभागी गराउनुहोस्। कहिल्यै पछि नहट्नुहोस् आदि। यस्ता सुझावहरूले निश्चय नै प्राय ठूलो सफलतातिर डोहोर्याउँछन्। ती कुराहरूले आफ्नो मन सुदृढ गराउँदा तपाईँ एउटा लक्ष्यमा पुग्न सामान्यतया सफल हुन सक्नुहुन्छ। तर सफल हुनु र तपाईँको जीवनको उद्देश्य पूरा गर्नु कुनै किसिमबाट पनि एउटै मुद्दा होइन। संसारको मापदण्ड अनुसार प्रशंसनीय सफलता प्राप्त गर्दै तपाईँ आफ्ना सबै व्यक्तिगत लक्ष्यहरूमा पुग्न सक्नुहुन्छ। तथापि परमेश्वरले तपाईँलाई जेका निम्ति सृजनुभयो ती उद्देश्यहरू प्राप्त गर्न तपाईँ अझैसम्म असफल हुन सक्नुहुन्छ। तपाईँलाई आत्मसहायक सल्लाह भन्दा बढी जरुरी हुन्छ। बाइबलले भन्छ, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। यो एउटा आत्मसहायक पुस्तक होइन। यो सही पेसा भेट्टाउने, आफ्ना सपनाहरू पूरा गर्ने वा आफ्नो जीवनको योजना बनाउने बारेमा लेखिएको पुस्तक होइन। अति व्यस्त तालिकामा कसरी अझ बढी कामहरू बेसरी खाद्न सकिन्छ भन्ने विषयको पुस्तक पनि यो होइन। यसले त जीवनमा कसरी काम गर्ने र अत्याधिक महत्त्वपूर्ण कुरामा बढी केन्द्रित हुने भन्ने तपाईँलाई सिकाउँछ। परमेश्वरले जे हुन भनेर तपाईँको सृजना गर्नुभयो सोही हुनेबारे लेखिएको पुस्तक हो यो। त्यसो भए तपाईँ आफू के का निम्ति सृष्टि गरिरहनुभयो, त्यो उद्देश्य कसरी पत्ता लगाउनुहुन्छ? तपाईँसँग दुईवटा मात्रै विकल्पहरू छन्। तपाईँको पहिलो विकल्प अनुमान हो। अधिकांश मानिसहरूले चयन गर्ने पनि यही हो। तिनीहरू अड्कल काट्छन् अनुमान गर्छन् र सिद्धान्त बनाउँछन्। मानिसहरूले जीवन यस्तो हो भनी मैले सधैँ विचार गरेको छु भन्दा तिनीहरूको भनाइको आशय हुन्छ, मैले गर्न सक्ने उत्तम अनुमान यही नै हो। हजारौं वर्षदेखि बुद्धिमान दार्शनिकहरूले जीवनको अर्थबारे बहस र अनुमान गर्दै आएका छन्। दर्शनशास्त्र एउटा महत्त्वपूर्ण विषय हो र यसका उपयोगिताहरू छन्, तर जीवनको उद्देश्य निश्चित गर्ने ठाउँमा आउँदा असाध्यै बुद्धिमान दार्शनिकहरू समेत अनुमान मात्र गरिरहेका हुन्छन्। तपाईँलाई परमेश्वरले आफ्नै निम्ति बनाउनुभयो। तपाईँले यो नबुझ्नु भएसम्म जीवनले कुनै अर्थ दिँदैन। नर्थ इस्टर्न इलिनोई युनिभर्सिटीका दर्शनशास्त्रका प्राध्यापक डाक्टर ह्यु मुरेडले एकपल्ट संसारभरिका ख्यातिप्राप्त दार्शनिक, वैज्ञानिक, लेखक र बुद्धिजीवीहरूमध्ये 250 जनालाई जीवनको अर्थ के हो भन्ने प्रश्न सोधेर पत्र पठाए। तिनका जवाफहरूलाई उनले एउटा पुस्तकमा छापे। केहीले आफ्ना उत्तम अनुमानहरू प्रस्तुत गरे। केहीले आफूले भर्खरै जीवनको निम्ति एउटा उद्देश्य बनाइएका स्वीकार गरे। अर्थात् थरीले पर्याप्त इमानदारी साथ स्वीकार गरे। त्यस विषयमा तिनीहरू सूत्रहीन वा मूर्ख थिए। रमाइलो त के भएको थियो भने धेरै प्रसिद्ध बुद्धिजीवीहरूले प्राध्यापक मुरहेडलाई नै यदि उनले जीवनको उद्देश्य पत्ता लगाएका भए त्यो उनीहरूलाई लेखी पठाउन उल्टै अनुरोध गरेका थिए। सौभाग्यवश जीवनको अर्थ र उद्देश्यको बारेमा अनुमानको एउटा विकल्प छ। विकल्प प्रकाश हो। परमेश्वरले आफ्नो वचनमा जीवनबारे प्रकट गर्नुभएको सत्यतातर्फ हामी फर्कन सक्छौँ। कुनै आविष्कारको उद्देश्य पत्ता लगाउने सबैभन्दा सजिलो तरिका त्यसको सृष्टिकर्तासँग नै सोध्नु हो। यही कुरो तपाईँको जीवनको उद्देश्य पत्ता लगाउनलाई साँचो हुन्छ। परमेश्वरसँग सोध्नुहोस्। परमेश्वरले हामीलाई अचम्मित हुन र अड्कलबाजी गर्न अध्यारोमा छोड्नु भएको छैन। उहाँले हाम्रो जीवनका निम्ति उहाँका पाँच उद्देश्यहरू बाइबल मार्फत स्पष्टसँग प्रकट गर्नुभएको छ। यो हाम्रो आफ्नै निर्देशन पुस्तिका हो। हामी किन जीवित छौँ, जीवनले कसरी काम गर्छ, केबाट बच्नुपर्छ र भविष्यमा के को आशा गर्नुपर्दछ, यसले ती सबैको व्याख्या गर्दछ। आत्मसहायक वा दर्शनशास्त्रका पुस्तकले थाहा नपाएका र भन्न नसकेका कुराहरू यसले व्याख्या गर्दछ, बाइबल भन्छ। तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्दछौँ, जो युग युग अघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो। परमेश्वर तपाईँको जीवनको प्रारम्भिक बिन्दु मात्र हुनुहुन्न, उहाँ यसको स्रोत नै हुनुहुन्छ। जीवनको आफ्नो उद्देश्य थाहा पाउन तपाईँ परमेश्वरको वचनतिर फर्कनै पर्दछ, न कि सांसारिक बुद्धितर्फ। तपाईँले आफ्नो जीवन अनन्त सत्यहरूमाथि निर्माण गर्नुपर्दछ, न कि लोकप्रिय मनोविज्ञान, सफलताका प्रेरणा वा प्रेरणादायी कथाहरूमाथि। बाइबलले भन्छ, उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ। आफ्नो अभिप्राय अनुसार हामी ख्रिस्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौँ भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ। यस अंशले हामीलाई हाम्रा उद्देश्यमा तीन अन्तर्दृष्टिहरू दिन्छ। एक, तपाईँ येशु ख्रिस्टको सम्बन्धबाट आफ्नो पहिचान र उद्देश्य भेटाउनुहुन्छ। तपाईँ येशु ख्रिस्टको सम्बन्धबाट आफ्नो पहिचान र उद्देश्य भेट्टाउनुहुन्छ। तपाईँले यस्तो सम्बन्ध कायम गर्नुभएको छैन भने कसरी सुरु गर्ने म पछि गएर व्याख्या गर्नेछु। दुई, तपाईँले परमेश्वरबारे विचार गर्नुभन्दा धेरै पहिले नै उहाँले तपाईँको विषयमा विचार गरिरहनु भएको थियो। तपाईँको जीवनको निम्ति उहाँको उद्देश्य तपाईँको विचारभन्दा पहिलेबाटै छानिएको हो। तपाईँ हुनुअघि र तपाईँको कुनै योगदान बिना नै उहाँले यसको योजना बनाउनुभयो। तपाईँ आफ्नो पेसा, व्यवसाय, पति पत्नी, आफ्ना शोकहरू र आफ्ना जीवनका धेरै अन्य कुराहरू छनौट गर्न सक्नुहुन्छ, तर तपाईँ आफ्नो उद्देश्य चयन गर्नुहुन्न किनकि तपाईँ सक्नुहुन्न। तीन, तपाईँको जीवनको उद्देश्य धेरै बृहत् ब्रह्माण्डको उद्देश्य अनुकूल हुन्छ, जसलाई परमेश्वरले अनन्तको निम्ति ढाँचा गर्नुभएको छ। त्यही बारेमा यो पुस्तक लेखिएको हो। रुसी उपन्यासकार एन्ड्रेई बिटोभ अनिश्वरवादी कम्युनिस्ट शासन अन्तर्गत हुर्केका थिए। एउटा नीरस दिनमा उनको ध्यान परमेश्वरतिर खिचियो। त्यो दिनको स्मरण गर्दै उनी भन्छन्, 27 वर्षको हुँदा म त्यस दिन लेनिनग्राड, अहिलेको सेन्ट पिटर्सबर्गमा मेट्रो चढेर गइरहेको थिएँ। मेरो जीवनमा धेरै निराशा छाएकोले सम्पूर्ण भविष्य अन्धकारमय भएको थियो र जीवन एक्कासी थामिएको जस्तो देखिन्थ्यो। त्यस स्थितिमा जीवनको कुनै अर्थ हुने कुरै थिएन। हठात् मेरो मनमा यो वचन आफसे आफ आयो, परमेश्वर बिना जीवन व्यर्थ छ। आश्चर्यचकित हुँदै यस वाक्यलाई मैले दोहोऱ्याएँ र एउटा घुमिरहेको भर्याङमा चढ्दा जस्तै मैले यसलाई छिटो छिटो मनमा गुने। त्यसपछि म मेट्रोबाट ओर्ले र परमेश्वरको ज्योतिमा हिँडे। डेभिड फ्रेन्डद्वारा सम्पादित द मिनिङ अफ लाइफ। तपाईँ पनि जीवनमा आफ्नो उद्देश्यबारे अन्धकारमा भएको अनुभव गर्न सक्नुहुन्छ, बधाई छ, किनकि तपाईँ ज्योतिमा हिँड्नै लाग्नु भएको छ। पहिलो दिन, मेरो उद्देश्यबारे विचार गर्नु, चिन्तन गर्नुपर्ने मुद्दा, यो मेरो बारेमा होइन, स्मरण गर्नुपर्ने पद, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। कलस्मी 1:16। विचार गर्नुपर्ने प्रश्न, मेरा वरिपरि यति धेरै विज्ञापन हुँदा हुँदै पनि जीवन परमेश्वरको निम्ति वास्तवमा जिउनु नै हो, न कि मेरो निम्ति भनेर म कसरी आफूलाई याद दिलाउन सक्छु।